यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। संसदको सार्वजनिक लेखा समितिले किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले स्थानीय पालिकाहरू मार्फत किसानलाई मल बिउ लगायतका कृषि सामग्री वितरण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो। सरकारले स्थानीय सहकारी संस्थाहरू मार्फत अनुदानको मल तथा बिउ वितरण गर्दै आएको जनाएको छ। बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समितिबाट विभिन्न समयमा भएका निर्देशनहरू कार्यान्वयनको अवस्थाको जानकारी माग गर्ने तथा सांसद रामकृष्ण यादव नेतृत्वको हुलाकी राजमार्ग मधेस प्रदेश खण्डको अनुगमन उपसमितिको प्रतिवेदन पारित गर्ने निर्णय पनि गरेको छ। बैठकमा सांसदहरूले किसानलाई सहज रूपमा मल तथा बिउ उपलब्ध हुन नसकेको, खानेपानी तथा सिंचाई आयोजनाहरूमा स्थानीय उपभोक्ताहरूबाट हुनुपर्ने 10% लागत सहभागिताको व्यवस्था खारिज हुनुपर्ने, सिंचाई तथा खानेपानी आयोजनाहरूले सञ्चालन गर्ने डिप बोरिङ तथा लिफ्ट प्रणालीमा आधारित योजनाहरूमा हुने महसूल छूट दिनुपर्ने लगायतका धारणा राख्नु भएको थियो। मधेस प्रदेश सरकार मन्त्री परिषदको हिजो बसेको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। वातावरणीय असन्तुलनका कारण समयमै वर्षा नहुँदा धान रोपाईमा समस्या उत्पन्न भएको र रोपिएका क्षेत्रमा पनि धाजा फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको प्रदेश सरकारले जनाएको छ। बैठकले सुक्खाग्रस्त मधेस प्रदेशका किसानका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ। अविरल वर्षापछिको बाढ़ीले बागलुङको जैमिनी नगरपालिका 9 पैयू थनथापमा करिब 1.4 करोड़ रूपियाँ बराबरको क्षति पुर्याएको छ। कालुङ खोलामा आएको बाढ़ीले कालुङ खोला जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुर्याएको हो। जलविद्युत आयोजना बगाउँदा 2 करोड़ रूपियाँ बराबरको क्षति भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो। आयोजनामा क्षति पुग्दा 122 घर परिवारलाई बिजुली बाल्न समस्या भएको छ। बाढ़ीले सोही क्षेत्रमा 35 लाख रूपियाँ खर्च गरेर निर्माण गरिएको पुल पनि बगाएको र केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मर समेत क्षति पुर्याएको हाम्रा संवाददाताले जनाएका छन्। अविरल वर्षाका कारण बाढ़ी पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय डणेलधुराले सतर्कता अपनाउन सम्बद्धमा आग्रह गरेको छ। सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति मार्फत नदी तथा खोला किनार र पहिरोको जोखिम रहेका स्थानमा सतर्कता अपनाउन आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाट गत सोमबार राति रसुवास्थित नेपाल चीन सिमानामा रहेको लेन्दे खोलामा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभागले सेन्टिनेल उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढ़ी सिर्जना भएको स्पष्ट भएको जानकारी दिएको छ। विभागका बाढ़ीविद विनोद पराजुलीले सुप्राग्लेसिएल ताल फुट्दा बाढ़ी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यस सम्बन्धमा मित्र राष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने र आगामी दिनमा भू उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्विरहरूले यसलाई थप पुष्टि गर्न सक्ने उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ईसी मोडका वैज्ञानिकहरूले नेपाल चीन सीमाको लेन्दे खोलामा बनेको सुप्राग्लेसियल ताल फुटेर रसुवाको भोटेको सीमा बाढ़ी आएको पुष्टि पनि गरेका छन्। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सरकारले विपद आउनु पूर्व जनधनको सुरक्षामा ध्यान दिन माग गर्नुभएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले रसुवाको टिमुरेमा छिमेकी मुलुक चीनमा हिमताल फुटेर आएको बाढ़ीमा परि बेपत्ता भएकाहरूको खोजीलाई तीव्र बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीन सरकारसँग समन्वय गर्नुपर्ने बताउनु भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको मनसूनजन्य विपदका लागि पूर्व तयारी र व्यवस्थापन सम्बन्धी बैठकका सन्दर्भमा मन्त्री खड्काले पानी परेको नदेखिएको, ताल फुटेको पनि नदेखिएको तर रसुवाको भोटेको सीमा 81 ठूलो बाढ़ी आएको सन्दर्भमा मौसम विभागमा साइरन सिस्टम जडान भएको भए समयमै सूचना पाउन र क्षति न्यूनीकरण गर्न सकिने अवस्था रहने सन्दर्भमा तयारी हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले विपद सधैं आउने भएकाले त्यसको पूर्व तयारीका लागि मन्त्रालय स्तरबाट एउटा समिति नै बनाएर अघि बढ़नुपर्ने आवश्यकता पनि औल्याउनुभयो। मन्त्री खड्काले बाढ़ी पहिरोबाट क्षति भएका संरचनाको पुननिर्माणका लागि चाहिने आवश्यक सामग्री भन्सार छूटमा खरिद गर्न अर्थ मन्त्रालयसँग छलफल गरिने बताउनुभयो। अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 57 खर्ब रहेको मुलुकको अर्थतन्त्र 4 खर्बले बढ़ेर चालू आर्थिक वर्षमा 61 खर्ब पुगेको छ। राजस्व पनि एक वर्षको अवधिमा 1 खर्ब 8 अर्बले बढ़ेको र पुँजीगत खर्चमा समेत गत वर्षको तुलनामा 36 अर्बले वृद्धि भएको अर्थ मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। रेमिटेन्समा 15.5% वृद्धि भएको छ, निर्यातमा 77.8% वृद्धि भएको छ भने आयातमा पनि 13.1% वृद्धि भएको अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। मुलुकभित्र लगानी मैत्री वातावरण बन्दै गएको, निजी क्षेत्रको गुनासो तथा मागहरू सुनवाई हुने क्रम बढ़ेको, जसका कारणले निजी क्षेत्रमा आत्मविश्वास वृद्धि हुँदै गएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा औल्याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरी मन्त्रालयलाई बुझाउन निर्देशन दिएको छ। मन्त्रालयले अस्पतालहरूसँग भएका उपकरण र अवस्थाबारे एकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरूमा अनिवार्य रूपमा मेडिकल उपकरणको परीक्षण अनिवार्य गर्ने निर्णय गरेको छ। मन्त्रालयमा यसरी उपकरणको अवस्थाबारे तथ्याङ्क प्राप्त गर्ने व्यवस्था नै नभएको सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मेडिकल उपकरणको परीक्षण अनिवार्य गर्ने निर्णय गर्नुभएको हो। त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारण सभाको बैठकले विभिन्न संकाय र तहमा उत्तीर्ण भएका 79,191 विद्यार्थीहरू सहितको 63 ग्रेस लिस्ट पारित गरेको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सम्पन्न भएको बैठकले रजिस्ट्रार प्राध्यापक डाक्टर केदार प्रसाद रिजालले प्रस्तुत गर्नुभएको ग्रेस लिस्ट पारित गरेको हो। बैठकमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयलाई 21 औं शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न आग्रह गर्नुभयो। त्यसक्रममा सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहने सन्दर्भमा विश्वविद्यालयले त्यसै अनुरूप काम गर्नुपर्नेमा जोड़ दिनुभयो। नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा 1% विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्नेमा जोड़ दिनुभयो। बौद्ध भिक्षुहरूको वार्षिक वर्षावास तथा धार्मिक अनुष्ठान हिजो शुरू भएको छ। आषाढ़ पूर्णिमादेखि 3 महिनासम्म चल्ने वर्षावासको उद्घाटन लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले हिजो लुम्बिनीमा गर्नुभयो। आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका सन्दर्भमा आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा जनसंख्या नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। जनसंख्याका चुनौती र अवसरहरूबारे जागरूकता बढ़ाउन संयुक्त राष्ट्रसंघले सन् 1989 जनसंख्या दिवस विश्वभर मनाउने घोषणा गरेको हो। विश्वको जनसंख्या अहिले 8.2 बिलियन भन्दा बढ़ी पुगेको अवस्थामा यो दिवसले दिगो विकास, संसाधनहरूमा समान पहुँच, प्रजनको अधिकार र लैंगिक समानताको महत्वलाई जोड़ दिँदै आएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला पक्षका नेताहरूले पार्टी अनुशासन आयोगले गरेको कार्यवाही विधान विपरीत र एकातर्फी भएको आरोप लगाएको छ। नेता डाक्टर कोइरालाको सम्पर्क कार्यालय महाराजगंजमा हिजो बसेको समूहको बैठकले पार्टी नेतामाथि भएको कार्यवाही विधान विपरीत र एकातर्फी भएकाले कार्यवाही प्रक्रिया अघि नबढ़ाउन पार्टी सभापति शेरबहादुर देउवा समक्ष अनुरोध गर्ने निर्णय गरेको बैठकपछि सांसद राजेन्द्र बजगाईले जानकारी दिनुभयो। बैठकमा उपसभापति धनराज गुरूङले कसैलाई पनि काखा पाखा नगरिकन पार्टीलाई एक ढिक्का एवं सशक्त रूपले अघि बढ़ाउने काम भइरहेको अवस्थामा अनुशासन आयोग मार्फत 81 कार्यवाहीको नाम सार्वजनिक गरिएकोमा दुःख व्यक्त गर्नुभयो। बैठकमा नेता कोइराला सहित उपसभापति गुरूङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुन नरसिंह केसी, बलबहादुर केसी, डाक्टर मिनेन्द्र रिजाल, संजय गौतम लगायतको उपस्थिति रहेको थियो। र साल ट्रेडिङ कर्पोरेशनका संस्थापक स्वर्गीय हेमबहादुर मल्लको सम्मानमा स्थापना गरिएको हेमबहादुर मल्ल सम्मान 2080 पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ। नेपाल जनप्रशासन संघ र कर्पोरेशनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले पूर्व प्रधान न्यायाधीश श्रेष्ठलाई 2,00,000 रूपियाँ सहित सम्मान प्रदान गर्नुभयो। त्यस अवसरमा प्रधान न्यायाधीश राउतले विधिको शासन, न्यायिक अक्षुणता, स्वतन्त्र न्यायपालिका र मानवाधिकारका क्षेत्रमा पूर्व प्रधान न्यायाधीश श्रेष्ठले दिनुभएको योगदान स्मरणीय रहेको बताउनुभयो। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। नमस्कार।